ربي اشرح لي صدري ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمين يا رب العالمين. हमने अल्हम्दुलिल्लाह लास्ट टाइम हदीस नंबर 1502 तक किया था. इंशाल्लाह ताला हम आगे करते हैं आज हदीस नंबर 1503 से. जी ये समरीन 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 आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का हुलिया मुबारक बयान करेंगे कि कैसा था आप सल्लल्लाहु अलैहि वसल्लम का हुलिया?
السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.
جی سسٹر، آپ صلی اللہ علیہ وآلہ وسلم بہت ہی خوبصورت تھے، ماشاءاللہ بہت ہی خوبصورت تھے. آپ کی پیشانی چوڑی تھی، نہ بہت پتلی اور نہ بہت باہر نکلی ہوئی، چوڑی کشادہ. آپ کا سینہ بہت کشادہ اور کھلا ہوا تھا، اور دونوں کندھے ایسے تھے، دونوں کندھوں کے درمیان ایسے کہ نہ تو جھکے ہوئے نہ پیچھے کی طرف، ایک دم کشادہ سینہ. اور آپ کا جو قد تھا وہ درمیانہ تھا، نہ لمبا تھا اور نہ چھوٹا تھا، درمیانہ قد تھا. آپ کے بالوں کے لیے تین آتی ہیں، جو ہمیں معلوم ہوتا ہے کہ تین طرح کے آپ کے بالوں کا اسٹائل تھا. آپ کے بال کانوں کی لو تک لٹکے رہتے تھے، اور ایک جگہ آتا ہے کہ آپ کے جو بال تھے وہ درمیان میں تھے، یعنی کندھے اور کان کی لو کے درمیان میں تھے. اور ایک جگہ یہ آتا ہے کہ آپ کے جو بال تھے وہ کندھوں کو ٹچ کرتے تھے. ان تینوں باتوں سے ہمیں یہ پتا چلتا ہے کہ آپ کے جو بال تھے وہ بہت چھوٹے چھوٹے، جس طرح کے آج کل لوگ کروا لیتے ہیں، گنجے کروا لیتے ہیں، بالکل سر پہ بال نہیں رکھتے، کیونکہ یہ سنت ہے، ایسے نہیں تھے. آپ کے بال جو تھے وہ لمبے تھے، آپ کے بال، اور آپ کے بالوں میں سفیدی نہیں تھی، جو اکثر ہم سنتے ہیں کہ جی آپ مہندی لگانا سر میں سنت ہے. تو آپ کے بال تو سفید ہی نہیں تھے، بہت اکا دکا، دیکھنے میں 20 سے زیادہ بال بھی نظر نہیں آتے تھے سفید آپ کے بال جو تھے. اور ہاں، حضرت عائشہ سے جو ہے وہ ہمیں روایت ملتی ہے کہ آپ کے جو نچلا ہونٹ مبارک تھے اس کے پیچھے تھوڑی کے کچھ بال سفید تھے. تو یہ ہمیں جو ہے آپ کا حلیہ مبارک جو ہے وہ ملتا ہے. اور آپ کی مشابہت جو تھی، حضرت حسن بن علی جو تھے وہ آپ کی بالکل مشابہت رکھتے تھے.
جزاک اللہ خیرن کثیرہ، بارک اللہ فی. اچھا جی، اب مجھے جی ناہید صدیقی جی آپ بتائیں گی کہ نبی کریم صلی اللہ علیہ وسلم کا پسینہ مبارک حضرت ام سلیم ایک شیشی میں جمع کر لیتی تھی اور یعنی اپنے پاس رکھتی تھی اس کو تبرک کے طور پہ، تو کیا ایسے تبرک لینا جائز ہے؟
صرف رسول اللہ صلی اللہ علیہ وسلم کی حد تک، اور کسی اور کرنے کی، ہر پیر فقیر کا نہیں لینا چاہیے، اللہ کے رسول صلی اللہ علیہ وسلم کا جائز ہے.
تو جو لوگ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کا منہ مبارک ہے ہمارے پاس آ کے دیکھیں، اور یہ
اس کے بارے میں کوئی کنفرمیشن نہیں ہوتی نا، کیا پتا کہ ہو کہ نہیں ہو، کنفرمیشن تو نہیں ہے نا اس کے بعد کی، وہ تو ان کی زندگی میں انہوں نے جمع کرا تھا نا پسینہ.
صحیح صحیح، بالکل.
اگر کنفرمیشن ہو کہ واقعی میں، جو واقعی میں ایسا ہو تو پھر تو سوچ بھی سکتے، ادروائز میں نہیں، میں تو کم سے کم نہیں بلیو کرتی ہوں، پتا نہیں ہے کہ نہیں ہے.
جی صحیح، بالکل صحیح ہے، جزاک اللہ خیرن. بالکل آپ دیکھیں کہ کسی نے مجھے سے پوچھا یہی بات کہ وہاں پہ ایک جگہ پہ وہ دکھا رہے ہیں آپ صلی اللہ علیہ وسلم کا منہ مبارک کے بال ہے، تو ہم جا سکتے ہیں اس کی؟ تو میں نے کہا آپ کو کیا یہ بات اوتھینٹک کے لیے پتا ہے کہ وہ آپ صلی اللہ علیہ وسلم کا ہی ہے؟ تو انہوں نے کہا ہاں ہاں بالکل پتا ہے. اب بھلا لوگوں کو جو ایسے رکھتے ہیں وہ لوگ تو یہی کہیں گے کہ ہاں ہے اور بالکل اوتھینٹک بات ہے، اور پتہ نہیں کہاں کہاں سے کہانیاں بتا کے. لیکن اس کی اوتھینٹسٹی کے لیے کیا دلیل ہے، کیا ثبوت ہے؟ دیکھیں ایک چیز ہے قرآن، اس کی حفاظت کا اللہ نے ذمہ لیا، حدیث کی تدوین کا سارا ہمیں پروسیس پتہ ہے، اور اللہ تعالیٰ نے حدیث کو بھی محفوظ رکھا. لیکن اب باقی چیزوں کا تو کوئی بھی ایسی گارنٹی نہیں ہے کہ کس طرح سے کسی ایک بندے کے کہنے کے اوپر اس نے آگے سے سن لیا، اس نے آگے سے سن لیا، تو ہم کس طرح سے یہ بلیو کر سکتے ہیں کہ واقعی وہ ہے؟ تو اس طرح کی باتیں، کیونکہ آج کل یہ نمائشی سی چیزیں بہت ہوتی ہیں، और लोग इसके पीछे दूर दूर से भागे आते हैं, और जी लाइनें लगी हुई हैं, और जी ये हो रहा है, और वो, और पता नहीं कहाँ से ट्रेवल करा के मुबारक आपका यहाँ पहुंचा है, अब यहाँ से कहीं और जा रहा है। तो हमने बस ना दीन इसी को बना लिया, बस उसकी जियारत कर लेना, उससे बस हमें पता नहीं बरकतें मिल जाएंगी, बाकी हम अपनी जिंदगी के अंदर क्या कर रहे हैं उसके ऊपर हमारी तवज्जो नहीं होती। तो ये चीजें ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम के मुंह मुबारक अगर होता तो फिर तो हाँ एक बात है, लेकिन तब भी देखें आप इससे अंदाजा लगाइए कि अब्दुल्ला बिन उबई को आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना कुर्ता मुबारक भी दे दिया, तब भी उसकी बख्शिश नहीं हो सकती। तो कोई चीज भी हमें बचा नहीं सकती अगर हमारा अपना अमल भरोसे नहीं है। अब हम भागे जा रहे हैं, तबर्रुक को देख रहे हैं तो भागे जा रहे हैं, लेकिन हमें अपने अमलों की उतनी भाग दौड़ की फिक्र नहीं है, तो वो क्या क्या ईमान है फिर? क्या हम साबित कर रहे हैं कि ये काम करने से ही बस ठीक है, हमारे कोई बरकतें आ जाएंगी जिंदगी में? बरकत इंसान की अपनी नेकियों से होती है, और बेबरकती इंसान के गुनाहों की वजह से होती है। ये हमें समझना चाहिए ना, तो कोई मुहे मुबारक देखने से कोई बरकत आ जाएगी अगर खुद के अमल दुरुस्त नहीं है, ना ही कोई ऐसी चीज करने से जो सुपरफिशियल चीजें करने से हमारी जिंदगी के अंदर कोई भलाई आ सकती है, अगर हम खुद अपने किरदार और अखलाक को दुरुस्त नहीं करने वाले। तो ये बहुत अहम पॉइंट है जिसको आप नोट कर लीजिए, क्योंकि ये बातें हमें आए दिन मिलती हैं। अच्छा, फिर हमने इसके अलावा देखा है, अच्छा अब आप लोगों में से जी नफीसा आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हथेली मुबारक कैसी थी, और कैसा था आपका पसीना?
जी अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुह। जी उनका जो पसीना था उसमें तो वो बहुत ही यानी कि खुशबूदार पसीना था। उम्मे सलीम ने जब उनका पसीना जमा किया था तो वो खुशबू में उसको मिला लिया करती थी, तो बहुत ही ज्यादा उसमें खुशबू आ जाती थी। और उनके हाथ मुबारक इस कदर नरम थे कि हजरत अनस बयान करते हैं कि वो जो रेशम एक हरीर और दिबाज की किस्म थी कि उनसे भी ज्यादा नरम उनके हाथ की हथेलियां थी ना।
जज़ाकअल्लाह खैरन कसीरा, जी बिल्कुल सही, अल्हम्दुलिल्लाह। अच्छा, अब यहाँ पे हमें पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम कभी कभार आराम करने के लिए हजरत उम्मे सुलैम के घर चले जाया करते थे। नसरीन आप बताएंगे कि उम्मे सुलैम के साथ आप सल्लल्लाहु अलैहि वसल्लम का क्या रिश्ता था?
जी अस्सलाम वालेकुम रतुल बरकातु। जी
वालेकुम अस्सलाम वरहमतुल्लाह।
जो उम्मे सुलेम थी ना, तो इन उम्मे आराम की बहन थी ना, तो वो
जी
उनकी रजाई खाला बनती थी।
जज़ाकअल्लाह खैरन, बिल्कुल सही, अल्हम्दुलिल्लाह, ठीक है। और आप सल्लल्लाहु अलैहि वसल्लम का कद मुबारक भी इतना था कि दरमियाना कद था, ये भी हम देख चुके हैं। अच्छा जी मरियम आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर वही किस तरह से आया करती थी?
अस्सलामुअलैकुम
वरहमतुल्लाहि वबरकातुहु।
जी एक इस तरह होती थी कि जैसे रिंगिंग ऑफ जैसे वो घंटी की सूरत में ना, बेल की सूरत में आ होती थी, और ये उनके ऊपर थोड़ी शाख गुजरती थी, सख्त होती थी, और जब खत्म हो जाती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम के दिलो दिमाग पर जो भी वही नाजिल हुई होती थी वो बाकी रह जाती थी। और दूसरी एक फरिश्ता की जो जिब्रील अलैहिस्सलाम दया कलबी की सूरत में आते थे और फिर वो बताते थे कलाम।
और इनमें सबसे सख्त किस्म की कौन सी वही होती थी आपके ऊपर?
जी घंटी, जैसे बताया ना मैंने, वो जो घंटी की सूरत में वो थी।
यानी
और
क्या कैफियत होती थी इसकी कि
आयशा रजी अल्लाह अन्हा फरमाती हैं कि सख्त सर्दी में भी आपको बहुत सख्त पसीना आ जाता था।
जी ये इस चीज की निशानी है, जज़ाकअल्लाह खैरन कसीरा, कि ये वही आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर इंतहाई शाक गुजरती थी। और उन्होंने नसवी ने बता भी दिया आप सल्लल्लाहु अलैहि वसल्लम के बालों की कैफियत क्या थी। फरजाना चौधरी आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या कभी हजाब इस्तेमाल किया था?
तो नहीं, उनके जो बाल थे वो उनपे बढ़ापे के जो असर थे बहुत ही कम थे, और उनके बाल मुबारक जो थे वो ना ज्यादा घुंघराले थे ना ही सीधे थे।
तो क्यों नहीं हजाब कभी इस्तेमाल किया था, आप क्या कहती हैं?
क्योंकि उनको जरूरत ही नहीं पड़ी ना, उनके बाल जो थे चंद एक थे जो कि ठोड़ी के नीचे बस वो वाइट नजर आते थे, उनके अलावा वो भी गिनती के।
तो कितने बाल तकरीबन थे सुफेद?
20 के नीचे, 20 अंडर 20।
ठीक है, तो आप ये बताएंगे कि क्या फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने खजाब नहीं इस्तेमाल किया तो किसी और को भी नहीं करना चाहिए?
नहीं, उन्होंने कहा कि आप करें, क्योंकि ये यहूदी जो थे वो उनकी उनकी मुखालफत की जाए तो खजाब लगाने की आपने बोला कि किया जाए, यानी कि उनके अपोजिट किया जाए। जी
सही, जज़ाकअल्लाह खैरन कसीरा। जी आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद तो नहीं इस्तेमाल फरमाया, लेकिन क्योंकि आपको तो जरूरत नहीं थी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने जिनके बाल सफेद थे उनको जरूर फरमाया कि आप इस्तेमाल कर लें। आप सल्लल्लाहु अलैहि वसल्लम को चूंकि जरूरत ही नहीं थी इसलिए नहीं आपने इस्तेमाल फरमाया। तो इसलिए हम ये नहीं कह सकते कि अगर आपने नहीं इस्तेमाल किया तो अब कोई भी इस्तेमाल ना करे, बल्कि ये भी देखना चाहिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इसका हुक्म दिया कि अगर बाल सफेद हो तो उनको रंग लिया जाए। इसमें कोई ऐसी बात नहीं है कि हाय क्यों इसने कोई फैशन किया हुआ या देखो ये बाल रंग रहा है, या काफी लोग हमारे यहाँ इस चीज की बड़ी मुखालफत भी कर रहे हैं, करते हैं इस चीज में। अच्छा जी जी, अब सर आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुहर मुबारक कहाँ थी और कैसी थी?
जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू उस्तादा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुहर मुबारक दोनों कंधों के दरमियान कमर पर थी और ये एक कबूतर के अंडे के बराबर एक गोश्त का उभरा हुआ हिस्सा था जो कि विजिबल रहता था, बाहर से नजर आता था।
जी कुसुम आप बताएंगी कि वुजू किसी ने किया हो तो उसका जो वुजू का इस्तेमाल शुदा पानी है क्या वो पाक होता है?
अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम
जी, आप प्लीज दोबारा सवाल करेंगे, आवाज नहीं पूरी आई मुझे ना।
जब किसी ने वुजू किया हो और वुजू से जो उसका पानी है यानी जो उसका इस्तेमाल शुदा पानी है क्या वो पाक होता है?
नहीं, वो तो सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम के लिए था कि सहाबा करम ऐसे करते थे, लेकिन ज़रा पानी तो साफ ही होता है जिससे आप वुजू करते हैं, लेकिन ऐसा नहीं है कि कोई करे तो हम उसके पानी से हम भी उसको यूज करें ना, ये सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम के लिए था।
अच्छा, इसी बात का जवाब मैं और किसी से भी पूछना चाहती हूँ। शहनाज आप बताएंगी इसी का जवाब जो मैंने अभी पूछा।
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम रहमतुल्लाह बरकातहू।
जी जैसे कि पहले भी आया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पसीने से और वुजू के पानी से तो बरकत ली जा सकती है क्योंकि अल्लाह ने ये मखसूस आप ही के लिए किया है, लेकिन अगर कोई कितना भी बड़ा वली है या कितना भी बड़ा नेक इंसान है तो उसके पानी से हम ऐसा नहीं कर सकते, क्योंकि एक बार जो पानी इस्तेमाल हो गया तो फिर वो जाहिर गंदा ही हो गया, उसने अपने जिस्म के हिस्सों को धोया है, तो किसी और के लिए ऐसा नहीं कर सकते, क्योंकि कभी ऐसा नहीं हुआ कि किसी सहाबा कराम के साथ जो ताबी थे या तभी ताबई ने उनके किया ने भी जो सबसे बेहतर लोग थे जमीन पर, तो जब उन्होंने नहीं तो उनके उनके पानी से नहीं किया गया तो फिर किसी के पानी से नहीं किया जा सकता।
अच्छा, मेरा सवाल तो ये है कि क्या वो पाक है? जी अदीला, अदीला आप कहाँ पे, आपका नाम है, उनको अनम्यूट कर दें, मुझे आपका नाम नजर नहीं आ रहा।
अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम
जी उस्ताज़ा, वजू के पानी से तो ये भी आता है ना कि जब किसी को नजर लग जाए तो वो वजू का पानी लेके और वो जो है उसको मतलब नहलाया जाए या इस तरह से, तो यानी कि फिर तो हम किसी और का भी वजू का पानी यूज कर सकते हैं, तो उसके उससे अगर देखा जाए तो फिर तो वो पाक ही हुआ।
जी यही मैं कहना चाहती थी, ये अच्छा मेरा सवाल ये था, जज़ाकअल्लाह खैरन, मेरा सवाल ये था कि क्या ये पाक है या नहीं, ये नहीं सवाल है कि आप सल्लल्लाहु अलैहि वसल्लम का जो बचा हुआ पानी है तो और भी लोगों का बचा हुआ पानी कोई ले सकता है या नहीं, बात यह है कि पाक है या नहीं। तो किसी का भी वुजू का पानी पाक ही होता है, मोमिन कभी ना पाक नहीं होता, वो ऐसे नहीं है कि वो उसने वुजू कर लिया तो वो अब ना पाक हो गया पानी, नहीं, ठीक है, उससे दूसरा भी वुजू भी कर सकता है, उसको इस्तेमाल कर सकता है, वो नापाक नहीं है, यानी कहने का ये मकसद है, बात ये नहीं हो रही कि तबर्रुक लिया या नहीं लिया, बात ये कि वो पाक है या नहीं पाक है, ठीक है, जज़ाकअल्लाह खैरन। अच्छा जी जी शाहदी आप बताएंगे ये इनकी लाइन अनम्यूट है कि नहीं है? अनम्यूट नहीं हो रही, अगर इनको अनम्यूट कर दें जी, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम,
उन्होंने खुद से किया है मेरा ख्याल है
जी, क्या किया है, म्यूट किया हुआ है उन्होंने,
खुद से म्यूट किया हुआ है, उनको ही करना पड़ेगा, हमने नहीं किया उनको
जी। शाहदी आप अनम्यूट करेंगी अपनी लाइन प्लीज? चलो फिर मैं किसी और से पूछ लेती हूँ, क्योंकि मेरे से यहाँ से अनम्यूट नहीं हो रहा जी। शबनम खान आप बताएंगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब किसी की इस्लाह करना चाहते थे तो किस तरह से इस्लाह किया करते थे, क्या तरीका होता था आपका?
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु। कोई काम जो आपसे सामने किया हो जिसमें आसानी हो वो बताते थे तरीका कि ये कर लो, तो वो मतलब दीन में जो भी आसानी का काम है ना उस वो पूछना चाह रही हैं।
नहीं मैं ये पूछना चाह रही हूँ कि मसलन किसी की गलती देखते थे ना तो किस तरह से उसकी इस्लाह फरमाया करते थे?
गलती देखते थे तो
अच्छा कोई मसला नहीं। शहनाशा आप बताएंगी, कोई बात नहीं।
वालेकुम रहमतुल्लाहि वबरकातुहु उस्ताजा जी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उसको उनको अकेले में समझाते थे, लोगों के सामने नहीं मतलब बताते थे उनकी गलती। मेरी आवाज आ रही है?
जी 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 आ रही है। अच्छा आप कह रही हैं कि लोगों के सामने नहीं बताते थे, उनको अलग से बताते थे
जी।
अच्छा असल में बात यह जो हमें हदीस से पता चलता है जज़ाकल्लाहु खैरन, और हमें ये पता चलता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम किसी को पॉइंट आउट नहीं करते, स्पेसिफिकली कहते थे कि फलां तुमने ये काम क्यों किया, जैसे हम लोगों के पीछे पड़ जाते हैं। और दुख की बात ये होती है कि जब हम थोड़ा सा भी दीन पढ़ लेते हैं ना, बस टीचर्स भी इस तरह की हरकतें करते हैं कि जरा सा नॉलेज आ गया, जरा सा पढ़ना पढ़ाना शुरू कर दिया, बस पूरी क्लास में एक का नाम लेके उसको यानी बेइज्जत कर दिया, जलील कर दिया, उसकी बुराइयां कर दी, तुम ऐसे हो, फलां ये नहीं करती, फलां वो नहीं करती। इस तरह की बातें आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका नहीं थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब किसी की गलती देखते थे तो करते ये थे कि मिंबर पे आके आप फरमाते थे लोगों को क्या हो गया कि वो ये ऐसे करते हैं, किसी को ऐसे नहीं कहते थे तुमने ऐसा किया, लोगों के सामने उसको इस तरह से नहीं बेइज्जत करते। वो बात आपकी अलग है कि अलग ले जाना या नहीं ले जाना, बात यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम कैसे इस्लाह करते थे, उससे उसको भी पता चल जाता था कि मेरी ये गलती है। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका था, यानी एक एक इज्तमाई लेवल के ऊपर और एक जनरल बात किया करते थे, स्पेसिफिक किसी की बात नहीं करते थे ऐसे कि उसको पॉइंट आउट करके उसको सारे मजमे में जलील किया जाए ताकि वो फिर मुंह छुपाता फिरे और अपनी बेइज्जती महसूस करे। देखिए इस तरह से हम लोगों को अपने से और दीन से दूर कर देते हैं, और वो कभी भी दीन की मजलिसों में फिर आना पसंद नहीं करते। अगर आप देखते भी हैं किसी को ऐसे कि किसी से कोई गलती हो गई तो एक जनरल बात कर सकते हैं, एक बातों बातों में बात कर सकते हैं, मगर ऐसे किसी को अकेले करके उसको पॉइंट आउट करना ये नबियों की इस्लाह का तरीका तो नहीं था कम से कम। अच्छा हम देखते हैं और किसका नाम रह गया है जी, शकीला आंटी आप बताएंगी कि हम देखते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब हजरत साहिब आए थे तो उनके सर पे हाथ फेरा था और उनके लिए बरकत की दुआ फरमाई थी, तो क्या इस तरह से किसी को के सर पे हाथ फेरना और बरकत की दुआ देना ये कोई और भी कर सकता है या नहीं? जी
रहमतुल्लाह वबरकातुहू जी, ऐसे दूसरे लोग भी कर सकते हैं, अव्वल तो ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, और इस तरह से करने से शफ़क़त और मोहब्बत भी जाहिर होती है दूसरों के लिए।
तो ऐसा ही क्या औरतों के साथ भी कर सकते हैं कि मर्द इसी तरह औरतों के सरों पे हाथ फेरें और उनको बरकत की दुआ दें?
नहीं, जो बुजुर्ग हजरात होते हैं वो औरतों के सर पे तो मतलब हाथ फेर सकते हैं, जैसे बेटियां हों, बहू हों, उन लोगों के सर अपने घर की हों, लेकिन दूसरों के उस पर नहीं कर सकते हैं।
जी सही, जज़ाकल्लाहु खैरन। अच्छा ये बात अहम है, यहाँ पे इस पॉइंट को नोट करें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी किसी औरत को जो नामहरम थी उसको टच नहीं किया था। اب بات بزرگی کی ہے یا غیر بزرگی کی ہے, بات یہ نہیں کہ کسی کی کوئی نیت خراب ہے اس وجہ سے, بس اسلام کا یہی اصول ہے, یہ یاد رکھیے. ہاں جو آپ نے کہا کہ اگر بزرگ ہے, بزرگ نہیں بھی ہیں تو تب بھی اپنی بیٹی ہے یا اپنی بہو ہے تو اس کے سر پہ ہاتھ پھیرنے میں کوئی حرج نہیں ہے, لیکن غیر محرم جو ہے تو وہ چاہے آدمی بزرگ ہے چاہے جوان ہے چاہے جس ایج کا بھی ہے, غیر محرم عورت کے سر پہ بھی نہیں وہ ہاتھ پھیر سکتا. لیکن چونکہ ہمارے ہاں اس چیز کو اتنی یہ کامن ہے کہ میرا خیال اگر ہم کسی کو کہہ دیں ایسا تو اس کے اوپر بھی وہ مائنڈ کریں گے کہ آپ نے ہمیں کیا سمجھ لیا, لیکن کم از کم اب جب کہ ہم پڑھتے ہیں نا تو ہمیں ان چیزوں کا شعور ہونا چاہیے اور ہمیں کم از کم اپنے آدمیوں تک یہ بات کو پہنچانا چاہیے کہ یہ طریقے یا تو ہم نے ہندوؤں سے لیے ہوئے ہیں یا جہاں سے بھی لیے ہیں, مگر یہ ہمارے کم از کم طریقے نہیں ہیں, یہ اور قوموں کے ہو سکتے ہیں. اور اس میں کسی کو برا ماننے کی بھی بات نہیں ہے کہ کوئی یہ کہے کہ ہم تو بری نیت سے تھوڑی کر رہے ہیں اور آپ نے اتنا یہ بنا دیا, بس یہ اسلام کا طریقہ نہیں ہے. ٹھیک ہے, تو یہ ہمیں بات کو سمجھنا چاہیے کہ آپ صلی اللہ علیہ وسلم نے کبھی بھی کسی عورت کو ٹچ نہیں کیا تھا, ایون حالانکہ آپ صلی اللہ علیہ وسلم اللہ کے نبی ہیں تو آپ صلی اللہ علیہ وسلم تو روحانی باپ کا درجہ رکھتے ہیں, روحانی باپ کا, اور آپ صلی اللہ علیہ وسلم سے زیادہ متقی بھی کوئی نہیں ہے. اس کے باوجود آپ صلی اللہ علیہ وسلم بیعت لیتے وقت بھی کسی عورت کو کبھی بھی اس کو ہاتھ میں ہاتھ لے کر اور جیسے بیعت کرنا آپ کو پتا ہوتا ہے ویسے نہیں کیا تھا آپ صلی اللہ علیہ وسلم نے. ٹھیک ہے, اچھا جی جی ناظرین آپ بتائیں گی کہ نبی کریم صلی اللہ علیہ وسلم کے کتنے نام تھے اور جو نام.
جی آپ صلی اللہ علیہ وسلم کے پانچ نام تھے جو الحاشر الحاشر اور الحاشر اور کون سے تھے ماہی نہیں جو حدیث میں بیان کیے گئے وہ پانچ ہیں, اور پھر اس سر نے اور مسلم میں بتائے تھے جو اور نام ہیں, اور آپ کے صفاتی نام بھی قرآن پاک میں بتائے گئے ہیں, محمد احمد الحاشر اور جو حدیث میں دوسری حدیث میں تھے وہ نبی الرحمہ نبی التوبہ یہ سارے, اور صفاتی نام میں جو ہے بشیرہ نذیرہ.
جی یہ بھی دونوں نام ماہی اور عاقب یہ پانچ نام ہیں آپ صلی اللہ علیہ وسلم کے جو بخاری اور مسلم میں آتے ہیں. اور کیا یہ نام کوئی اور رکھ سکتا ہے؟
نہیں کوئی بھی اور نہیں رکھ سکتا, اللہ تعالیٰ نے جو دیے ہیں بس وہی.
نہیں یہ نام رکھ سکتے ہیں اگر آپ اپنے بچے کا نام یہ رکھنا
چاہیں. اچھا میں کہہ رہی ہوں آپ صلی اللہ علیہ وسلم کو اور نام کوئی دے سکتے ہیں, جیسے 99 نیمز آپ صلی اللہ علیہ وسلم کے بھی بنائے ہوئے ہیں نا. سبحان اللہ, یہ تو اس حدیث سے مجھے پتا چلا کہ وہ تو سارے ایسے ہی بنائے ہوئے تھے, کتنے بار دیکھتے ہیں 99 نیمز آف آپ صلی اللہ علیہ وسلم بھی.
جی وہ تو پھر صحیح نہیں ہے, نام ہم رکھ سکتے ہیں.
جی جی بالکل رکھ سکتے,
کنیت نہیں رکھ سکتے تو وہ ان
کنیت میں ابو القاسم نہیں رکھ سکتے
آتے ہیں ادھر ادھر آتے ہیں وہ 99 نیمز کا کیا آپ کہتے ہیں؟
نہیں وہ تو پھر بنائے ہوئے ہیں نا لوگوں نے خود سے ہی. تو پھر وہ تو اور اس میں کتنی بار زیادہ شرکیہ نام بھی ہوتے ہیں استغفر اللہ, تو وہ تو پھر نہیں صحیح ہے.
ہاں اچھا اب اس میں چونکہ جزاک اللہ خیرن اللہ تعالیٰ کے 99 نام ہیں تو وہ بھی کہ بھئی ہم نے برابر ہی کرنے, اتنی بھی کیا مشکل ہو گئی جو آپ صلی اللہ علیہ وسلم کے نام یا تو قرآن میں آپ کی صفات آئیں یا حدیث میں آپ صلی اللہ علیہ وسلم نے اپنے لیے بھی کچھ چیزیں بتائیں کہ یہ میں یہ ہوں یا میں یہ ہوں, تو پھر وہ حدیثیں بھی آپ لے سکتے ہیں, لیکن ضروری نہیں ہے کہ 99 ہی بنا کے ہم نے چھوڑنے, اس سے پہلے نہیں ہم بس کر سکتے. ایسی بھی کیا مشکل ہو گئی جو آپ صلی اللہ علیہ وسلم کے نام ہیں وہ آپ لے لیں, جو آپ کے صفاتی نام ہے وہ بھی آپ لے لیں, اس میں بھی علماء کا اجتہاد ہے اور انہوں نے جو نام نکالے کوئی اس میں حرج نہیں ہے, لیکن اب کھینچ تان کے اس کو کہنا کہ ہم نے 99 بنانے ہیں اس کے لیے کہاں کہاں سے لے کر آ رہے ہیں, تو یہ کوئی ایسا بات نہیں ہے جس کے اوپر اتنی تردد کیا جائے اور تکلف کیا جائے اس چیز کا. ٹھیک ہے, لیکن ہمیں پانچ نام جو بخاری اور مسلم سے پتہ چلتے ہیں, کم از کم یہ پانچ نام ہمیں یاد کرنے ہیں, ہمیں پتہ ہونے چاہیے کہ آپ صلی اللہ علیہ وسلم کے یہ نام کون کون سے ہیں. ٹھیک ہے, اچھا جی نبی کریم صلی اللہ علیہ وسلم نے، اچھا رافعہ بیگم آپ بتائیں گی، نبی کریم صلی اللہ علیہ وسلم کو کیوں ضروری ہے کہ ہم اپنے جھگڑوں میں ان کو حکم بنائیں، ان کو ثالث بنائیں، یہ کیوں ضروری ہے؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
ورحمۃ اللہ وبرکاتہ.
جی اس لیے کہ اس زمانے میں تو نبی کریم صلی اللہ علیہ وسلم تھے، اور اس وجہ سے، اور آج ان کی حدیث ہمارے پاس ہیں، کسی بھی جھگڑا اگر ہو تو ہم قرآن اور حدیث کے ذریعے سے دیکھیں.
لیکن کیوں ضروری ہے؟ اگر مسئلہ نہیں کہ کسی چیز میں دین کے معاملے میں میرا دل کچھ اور کرتا ہے اور آپ صلی اللہ علیہ وسلم کا کچھ اور حکم ہے، تو میرے لیے کیوں ضروری ہے کہ میں ان کی بات کو مانوں، ان کے حکم کو مانوں؟
جی کیونکہ نبی کریم صلی اللہ علیہ وسلم کا کوئی بھی حکم اپنی مرضی کے تعلق سے نہیں ہوتا تھا، وہ تو اللہ کے حکم سے ہوتا تھا.
ٹھیک ہے، تو میرا ماننا کیا ضروری ہے پھر؟
جی وہاں پہ، جہاں پہ نبی کریم صلی اللہ علیہ وسلم کی بات اگر ہے ہماری، مطلب جس میں شرک نہ ہو، جس میں بدعت نہ ہو، جو خلاف نہ ہو، تو وہ ہم کر سکتے ہیں.
لیکن آپ صلی اللہ علیہ وسلم کی تو کوئی بات بھی شرک والی نہیں ہے، نہ بدعت والی ہے. میں یہ کیوں ضروری ہے کہ میں آپ صلی اللہ علیہ وسلم کی بات مانوں اور اپنی نہ کروں، یہ کیوں ضروری ہے؟ بہت ساری چیزوں میں ہمارا تو اپنا ہی دل کرتا ہے کہ ہم یہ کریں اور یہ کریں، کیا ان کو ثالث بنانا ضروری ہے؟
جی ہم کو انہی کی پیروی کرنا ہے نا، تو اس وجہ سے.
اچھا وہ آپ کی بات صحیح ہے، لیکن تحسین جی اس کا جواب دیں گی آپ؟
السلام علیکم رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جی استاذہ اس میں یہی بات ہے نا کہ ہمیں قرآن میں بھی یہی حکم ہے کہ ہمیں آپ صلی اللہ علیہ وسلم کی اطاعت کرنی ہے اور اتباع بھی کرنی. تو آپ صلی اللہ علیہ وسلم نے جو حکم ہمیں دے دیا ہے یا آپ کے سلم کے ذریعے ہمیں کوئی بات کا علم معلوم ہوتا ہے تو ہمیں اس پہ ضرور عمل کرنا ہے.
ٹھیک ہے وہ آپ کی بات صحیح ہے، لیکن میرے لیے کیوں ضروری ہے یہ؟
کیونکہ ہمارا ایمان ہی یہی ہے. اگر ہم کہتے ہیں کہ ہم ایمان لاتے ہیں تو یہ ہمارا ایمان ہے کہ ہم آپ صلی اللہ علیہ وسلم کی اطاعت کریں.
آپ یعنی اس کو ہم اس طرح سے کہیں کہ ہمارا ایمان ہی نہیں ہے پھر اگر ہم ان کو ثالث نہیں بناتے، اتنی بڑی بات ہے پھر؟ دین کوئٹ دا ایمان، پھر یہ کہیں کہ میرا ایمان ہے ہی نہیں. اگر تم سمجھتے ہو کہ تمہارے پاس سٹل ایمان رہ جاتا ہے اس کے بعد بھی، تو یہ غلط ہے، کیونکہ ایمان نہیں ہے پھر تمہارے اندر اگر تم ان کو ثالث ہی نہیں بناتے اپنے جھگڑوں میں. یہ اتنی بڑی بات ہے، یہ کوئی ایسی بات نہیں، کوئی چھوٹی بات نہیں ہے کہ چلو ٹھیک ہے اگر یہ نہیں ہے بدعت یا یہ نہیں ہے تو چلو پھر بھی میں کر لیتی ہوں، اور اگر اس میں کوئی شرکیہ بات نہیں ہے پھر میں کر لیتی ہوں، آپ صلی اللہ علیہ وسلم نے کچھ بھی کہا ہے تو ہوتا پھرے. نہیں میرا ایمان ہی نہیں، سمجھ لو ایمان از گون، پھر کیا ہم باتیں کرتے ہیں ہم ایمان والے. ایمان تو ختم ہو چکا اگر آپ نے جھگڑوں میں ان کو ثالث نہ بنایا. وہ کون سے جھگڑے ہیں جن میں ہم نے ان کو ثالث بنانا ہے؟ یہ اب سوال پیدا ہوتا ہے. جی اس کا جواب مجھے کون دے گا؟ جی شاذیہ ناصر آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ
وبرکاتہ. جی کون سے جھگڑے ہیں جن کے اندر ہم نے ان کو ثالث ہی بنانا؟
ہماری زندگی کے جو بھی مسائل ہیں، جو بھی جگہ ہے، ہم نے ہر بات میں آپ صلی اللہ علیہ وسلم کی اتباع بھی کرنی ہے اور ان کی اطاعت بھی کرنی ہے.
اچھا مثال آپ کو ہی دیں گی کہ جی دنیاوی دینی معاشرتی؟
جی دینی بھی، جی دینی بھی، معاشرتی بھی، اور دنیاوی بھی، ہر لحاظ میں. جیسے ہمیں حدیث سے پتہ چلتا ہے کہ ایک انصاری کا ایک آدمی سے جھگڑا ہو گیا تھا ایک صحابی سے، تو وہ ایک دنیاوی معاملہ تھا کہ پانی کے معاملے پہ، کھیتوں پہ پانی لگانے کے معاملے پہ ہوا تھا. تو جب آپ صلی اللہ علیہ وسلم کے پاس آئے اور اس بندے کا دل نہیں اس بات پہ مان رہا تھا کہ جو آپ صلی اللہ علیہ وسلم نے فیصلہ کیا، تو پھر آپ صلی اللہ علیہ وسلم نے اس کے فیصلے کو، اس کا حق، صحابی کا پورا حق استعمال کرنے کا انہیں کہہ دیا تھا.
صحیح، بالکل صحیح آپ نے کہا کہ آپ صلی اللہ علیہ وسلم نے جب فیصلہ فرما دیا تھا تو اس وقت فیصلہ کرنے کے بعد آپ صلی اللہ علیہ وسلم کی بات کا الٹ کرنا وہ جائز نہیں تھا. اب انہوں نے یہاں پہ بہت اچھا کوشچن کیا کہ دینی چیزوں میں، دنیاوی چیزوں میں تو آپ نے فرمایا تھا کہ تمہیں زیادہ بہتر معلوم ہے میرے سے، وہ دنیاوی چیزیں وہ تھی جس میں آپ نے ایک مشورہ دیا تھا اور فرمایا تھا کہ یہ میرا ایک مشورہ ہے، ایک میری میں ایک ویسے ہی بات کہہ رہا ہوں، ایسے نہیں کوئی حکمن کہا تھا کہ تم نے یہی کرنا ہے. اگر آپ کا حکم ہو جاتا پھر اس کی اتباع ضروری تھی.
تو آپ نے ایک واحد بات ہی تھی. اسی طرح حضرت بریرہ والی بھی بات جو میں نے آپ کو پہلے بتائی بھی ہے, وہ بھی انہوں نے باقاعدہ پوچھا تھا کہ یہ آپ کا ایک مشورہ تھا یا نہیں یا ویسے ہی. تو اب آپ صلی اللہ علیہ وسلم نے مثال کے طور پہ, میں آپ سے ایک کوسچن پوچھتی ہوں کہ جو آئلی زندگی ہے, یعنی آئلی زندگی آپ سمجھتے ہیں کہ جس میں میاں بیوی کے معاملات ہیں, طلاق اور نکاح کے معاملات ہیں, یہ مہر وغیرہ کے معاملات ہیں, یہ معاملات ہیں, یہ دنیاوی چیز ہے کہ دینی چیز ہے؟ یہ دنیاوی چیز ہے یا دینی چیز ہے؟ اب آپ لوگ پیل ٹاک پہ بھی نہیں ہے کہ میں وہاں پہ دیکھ لوں. چلیں جی, یہ بھی ایک دینی معاملہ بن جاتا ہے, کیونکہ ہمیں جب قرآن و سنت اس میں رہنمائی کرتی ہے تو وہ دینی چیز ہی ہو گئی نا. جن جن چیزوں میں آپ صلی اللہ علیہ وسلم نے ہمیں رہنمائی فرما دی کہ یہ آپ نے کام اس طرح سے کرنا ہے, وہ دین ہی ہے نا. اب اس میں آپ صلی اللہ علیہ وسلم نے اگر یہ رہنمائی دے دی یا آپ کا یہ حکم ہے کہ ایسا کرنا ہے تمہیں, اور اس کے بعد ہم اس سے الٹ ہو جائیں, آپ کو تو حکم نہیں بنایا نا. پھر آپ نے فرما دیا مثال کے طور پہ کہ یا قرآن میں آ گیا یا حدیث میں آ گیا کہ جب میاں بیوی کی طلاق ہوگی تو یہ ان کے معاملات ہوں گے, ہم کہیں کہ نہیں ہم نے وہ نہیں ماننا, ہم نے جو یہاں کا قانون ہے نا وہ ہم مانیں گے, کیونکہ یہاں پہ قانون میں عورتوں کو بہت زیادہ سہولت دی جاتی ہے. تو اب ہم نے حکم کس کو بنایا؟ یہاں کے قانون کو. یہاں کے قانون کے مطابق ایسے طلاق ہوتی ہے, ہم وہ مانیں گے؟ ہم تو اپنی والی طلاق کو دیکھتے ہی نہیں, اس کو سوچ سمجھتے نہیں. یہ یعنی یہ ساری چیزیں جس میں آپ صلی اللہ علیہ وسلم نے ہمیں قانون بتا دیا نا کہ اللہ کا یہ حکم ہے, یہ قانون ہے, اس قانون کو چھوڑ کے دوسرے قانونوں کی طرف جانا کہ وہاں پہ ہمیں فائدہ مل رہا ہے, یہ درست نہیں ہے. اور پھر جو آپ صلی اللہ علیہ وسلم نے بتا دیا, یعنی یہ تک ہمارے لیے ریکوائرمنٹ ہے ایمان ہونے کی, کہ اس کے بعد ہمارے دل میں بھی کوئی تنگی نہ آئے کہ یہ کیوں ہمارا دین یہ کہتا ہے, ہمیں تو یہ پسند نہیں ہے. فار ایگزامپل ایک حجاب کے مسائل ہیں اور اس قسم کے مسائل ہیں, اب ان کے اندر ہمارا دل بھی تنگ نہیں پڑنا چاہیے, دلوں کے اندر بھی یہ نہیں ناخوشی ہونی چاہیے کہ کیوں یہ ہمارا دین تو ہمیں بڑی پابندیاں لگاتا ہے, ہمارا دین تو بڑا ایسے ہے, بڑا اسٹرکٹ ہے, بڑا ایسے, یہ نہیں ہونا چاہیے, بلکہ خوشی کے ساتھ ان کو قبول کرنا ہے, یہ ہونا چاہیے. بات سمجھ آ گئی؟ یعنی یہ ہمارے ایمان کی ریکوائرمنٹ ہے, یہ چھوٹی بات نہیں ہے, بہت بڑی بات ہے. اور ہم اس کو بہت چھوٹی بات سمجھتے ہیں اور اعتراضات کرنے لگتے ہیں اور دین کو تنگ نظری کہتے ہیں, پھر دین کو ہم سوچتے ہیں کہ چاہے اگر ہم دل میں بھی, کیونکہ قرآن کی آیت کے اندر دل میں آیا ہے کہ دل میں بھی ہم چاہے منہ سے نہیں بھی بولیں لیکن ہمارا دل اندر سے تنگ ہو رہا ہے, یہ دین ہمیں ایسے لگتا ہے کہ جیسے ہمیں کوئی پتہ نہیں ہمارے گلے میں کسی نے کوئی توک ڈال دیا یا ہمیں بیڑیوں میں جکڑ دیا, یہ نہیں ہونا چاہیے. ٹھیک ہے. اچھا, پھر ہم دیکھتے ہیں کثرت سوال کے بارے میں. کس سے سوال نہیں ہوا ابھی تک؟ جی راشدہ کالیہ, آپ بتائیں گی کہ کثرت سوال کے بارے میں ہمارے دین میں کیا ہے؟
السلام علیکم استاذہ. آپ دیکھیے, بہت زیادہ سوال کرنے کا منع کیا گیا ہے, اور اسی حدیث میں بتایا گیا تھا کہ بتایا گیا ہے کہ زیادہ کوشچن کرنا, زیادہ کیلو کال منع ہے.
وہ ٹھیک ہے, لیکن یہ بتائیں گی کہ کیوں, اس کی کیا وجہ تھی آپ صلی اللہ علیہ وسلم کے وقت میں؟
اس لیے کہ آپ صلی اللہ علیہ وسلم کی اگر زبان سے کوئی چیز ہاں نکل جاتی تو پھر وہ طریقہ رائج ہو جاتا نا, ایمان کا حصہ بن جاتا تھا. اس لیے صلی اللہ علیہ وسلم کو کہا جاتا تھا کہ مجھ سے زیادہ کوشچن نہ کیا جائے, اگر میں ہاں کہہ دوں گا تو تم لوگوں پر واجب یا فرض ہو جائے گی چیزیں نا, اسی لیے استاذہ میری بات یہ سمجھ میں آیا.
بالکل صحیح, بالکل صحیح. اور اگر آج کوئی کرے تو وہ کیوں ممانعت ہے؟
آج بھی زیادہ کوشچن کرنا زیادہ اچھا نہیں سمجھا جاتا, لوگوں کے کوشچن سے پتا چل جاتا ہے کہ اس کی کیا مطلب اس کی حیثیت ہے نا. بات کوشچن کرنا جائز ہے لیکن زیادہ نہ ہو اور ادھر ادھر کی بات نہ ہو.
کس یعنی کوشچن کرنا جائز ہے لیکن زیادہ نہ ہو تو پھر ٹھیک ہے. اب ہمارے پاس کوشچن آتے ہیں میرے پاس کہ اگر ایسا ہو جائے تو پھر کیا ہوگا, ویسا ہو جائے تو پھر کیا ہوگا, یہ صحیح ہے؟
नहीं सर, ये बहुत ज्यादा डिटेल से पूछना मुझे, मेरे ख्याल में तो बात इतनी मुख्तसर हो और जामे हो ताकि लोगों को जवाब देने में भी आसानी हो, इधर उधर की बातें ना हो।
जी जी जज़ाकअल्लाह खैरन। देखें एक बात को समझ लें, हम लोग बहुत माशाल्लाह हदीस पढ़ के भी, कुरान सीरत पढ़ के भी, अभी तक बाज लोग, अक्सर लोग तो माशाल्लाह समझ गए, बाज लोग ऐसा करते हैं, और जो शुरू के कुरान के तालिबे इल्म हैं वो तो यानी उनके अंदर तो ये खासियत ही होती है कि जो शुरू शुरू में ज्वाइन करते हैं वो बस कीलो काल में लगे रहते हैं, अगर ऐसा हो जाए तो वैसा क्या है, फिर वैसा हो जाए तो फिर क्या है। भाई जो आपके अमल के साथ ताल्लुक नहीं है, जो हुआ ही नहीं है, उसके फॉर्म खा के क्वेश्चन करना। अब है तो एक ही क्वेश्चन, लेकिन किसी ने मसलन सवाल किया कि अब वो जो अंबिया है ऊपर आसमानों के ऊपर, तो ये बताएंगे वो वहां पे सारा वक्त क्या करते रहते हैं? वो खुदा की बंदियों, आपको इससे क्या फर्क पड़ता है वो क्या करते रहते हैं वहां पे? ये कोई क्वेश्चन है पूछने वाला? वो जो भी करते हो, जो भी उनकी वहां पे हो, क्या जिक्र कर रहे हैं, नमाज पढ़ रहे हैं कि क्या कर रहे हैं, हमें इससे क्या, मुझे और आपको इससे क्या? कोई ये झगड़े लेकर बैठ जाते हैं, कोई किसी और किस्म के झगड़े, यानी हम आज के वक्त में वो उम्मत बन चुके हैं जो कि छोटी छोटी बातों पे सिर्फ झगड़े करके और फिरके फिरके बन रही है। कोई ये यानी बड़े बड़े लोगों के अंदर ये झगड़े हो रहे हैं कि अल्लाह ताला का हाथ, उसकी बिंडली की बात और इस तरह की बातें कुरान में की गई हैं, तो क्या अल्लाह ताला का हाथ है, क्या उसकी पिंडली है, क्या उसका चेहरा है, या ये फिर तमसीली बातें ऐसे, इसके ऊपर इतने झगड़े बने कि उसके ऊपर फिर के बन गए, तो कि इससे क्या फर्क पड़ता है, बस अल्लाह ताला वैसे ही है जैसे उसकी शान के लायक है। हमें ऐसी बहसें करने की क्या जरूरत है, ऐसे सवालात करने की क्या मुश्किल है? तो जो ऐसे सवाल होते हैं वो उस वक्त भी मना थे और आज भी मना है। उस वक्त इसलिए मना थे कि दीन में कोई चीजें ये ना हो कि जो हलाल है वो हराम हो जाए, हराम है जो हलाल हो जाए, और आज किस लिए मना है कि बेकार बातें, लायानी बातें जो हमसे कोई मतलब नहीं रखती, उनके बारे में सवाल करने की हमें जरूरत नहीं है। देखिए कितनी प्यारी हदीस है सुभान अल्लाह, कि इस इंसान के इस्लाम का हुसन ही इसमें है। आपका इस्लाम तब ब्यूटीफुल है जब आप लायानी चीजों को छोड़ दो। नहीं, आप किसी की उम्र पूछने बैठ जाए, भाई क्या जरूरत है आपको उसकी उम्र से, आपको क्या लेना देना? आप किसी की पे उसको पूछने शुरू कर दें, तनख्वाह तुम्हारी कितनी, आप किसी के बच्चों की ऐसी बातें पूछने शुरू कर दें जो वो नहीं बताना चाहता, अगर उसने बतानी होगी खुद बता देगा। हमें क्या इतनी मुसीबत होती है कि हम खोज लगाते हैं, कुरेदते हैं लोगों को ताकि वो आगे से बेचारे इतने जिच होके वो झूठ बोल दे, हो सकता है वो आपको बताना ना चाहता हो लेकिन आपके सवालात की वजह से उसको आगे झूठ बोलना पड़ा। तो इसलिए ऐसी बातों को छोड़ देना चाहिए। हाँ ठीक है, आप किसी की तबीयत पूछ रहे हैं, किसी का हाल पूछ रहे हैं, 100 दफा पूछे, लेकिन लायानी बातें, कहाँ गए थे, कौन आपके घर आया था, आपने क्या किया था, उसने क्या किया, क्यों, हमें इससे क्या फर्क पड़ता है? इन्हीं बातों की वजह से हम अहम चीजों को छोड़ के बेकार मसलों के अंदर और मशगलों के अंदर लगे रहते हैं। तो ऐसी चीजों को अगर हम समझते हैं ना कि अब हमने इतना पढ़ लिया है और हम अपने दीन को, अपने इस्लाम को ब्यूटीफुल करना चाहते हैं, तो प्लीज लायानी चीजों को छोड़ दें, उतनी बात करें जितनी हासिल है। जब हम घंटों बातें करते हैं तो जाहिर है फिर लायानी बातें तो होंगी और पूछनी भी होंगी और फिर करनी भी होंगी, तो ऐसी बेकार चीजों को छोड़ देना चाहिए। अनलेस क्या आप एक बहुत ही कंसर्न है, किसी को मुश्किल परेशानी है उसका आप पूछ रहे हैं, वो एक अलग बात है। लायानी बात जिसका आपसे कोई ताल्लुक नहीं उसमें मत पड़े। अब हमने जो ये वाकया सबाहत आप बताएंगी, जो हमने ये वाकया पढ़ा है हजरत जुबैर का, इससे आपको क्या सबक मिला?
जी हजरत जुबैर जी, आप ये पूछ रहे थे क्या पता चलता है हमें?
जी जी, क्या सबक मिलता?
जी हमें ये मिलता है कि अगर कोई हक बात की जाए और वो बता दी जाए लेकिन अगला जो है उस पर बार बार इसरार करे तो उसकी इस्लाह के लिए उसको डांटा भी जा सकता है।
सही, आपको ये
एक
मिला,
तो ये पता चलता है। और एक और बात ये पता चलती है कि जिसका जो हक हो वो ज्यादा हकदार है वो चीज लेने का।
जी, अगर वो एहसान नहीं करता तो क्या उसके ऊपर मलामत की जाएगी?
नहीं, कोई मलामत नहीं।
शाबाश, बिल्कुल सही। अगर वो جس کا حق ہے اگر وہ احسان کرتا ہے تو بہت اچھی بات ہے, لیکن اس کے اوپر فرض نہیں ہے کہ وہ احسان کرے, اور اگر اس نے نہیں کیا تو یہ تو بہت برے ہیں کیونکہ یہ انہوں نے ہمارے ساتھ اچھائی کیوں نہیں کی. بھائی اس کے اوپر فرض تھوڑی تھا, اگر اس نے کر دی بہت اچھی بات ہے, اگر نہیں بھی کی تو اس کے اوپر آپ اس کو برا بنا نہیں کہہ سکتے, دیکھو انہوں نے میرا خیال نہیں کیا, کہ مطلب ان کے اوپر فرض تو نہیں تھا نا آپ کا خیال کرنا, اگر کر دیتے تو وہ ایکسٹرا ایک نیکی تھی ان کی, لیکن اگر انہوں نے نہیں اس نیکی کے چانس کو اویل کیا, مثلا کسی کی ہیلپ کر دینا, کسی کے کسی کام آ جانا کسی طرح سے بھی, کسی کے گھر میں کسی کو رائٹ دے دینا, اگر لیکن نہیں کیا تو اس کے اوپر ملامت نہیں کر سکتے آپ, ٹھیک ہے, کیونکہ یہ اس کے اوپر فرض نہیں تھا. یاد رکھیں جب کسی کے اوپر فرض نہیں ہے پھر آپ اس کے بعد اس کو اس چیز کے اوپر پکڑ کے بلیم کریں یا ملامت کریں, اس درست نہیں بنتا آپ کا حق, ٹھیک ہے. جہاں اس کے اوپر فرض ہوتا تو اس کو ضرور کرنا چاہیے تھا. ٹھیک ہے, آپ سر آ چکے ہیں تو ان شاء اللہ تعالیٰ نیکسٹ ٹائم ہم کنٹینیو کریں گے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.